तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/नेपाली जानुहोस्।
नेपालमा कोरोनाको महामारी बढ्दो क्रममा छ। गत हप्ता प्रतिदिन 100 जनाको दरले बढिरहेको संक्रमितको संख्या यस हप्ता प्रतिदिन 200-300 को दरले बढिरहेको छ। मृत्यु हुनेको संख्या झण्डै 3040 छ भने कुल संक्रमितको संख्या झण्डै 2,80,000 पुगेको छ र सक्रिय संक्रमितको संख्या 5,500 भन्दा बढी भएको छ। बढ्दो संक्रमणका सन्दर्भमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम भन्छन्,
जुन भिडभाड अहिले भइरहेको छ होइन कति ठाउँमा, अब त्यो भिडभाड पुरै बन्द गर्नुपर्छ। एकदमै जनस्वास्थ्यका मापदण्ड फलो गरेर 25 जनाभन्दा कम मान्छे दूरी कायम गरेर चाहिँ भेला हुन सकिन्छ। त्यो पनि अब कति दिनपछि त्यो पनि नगर्नुहोस् भन्नुपर्ने अवस्था हुनसक्छ होइन।
नेपालमा संक्रमणको दोस्रो लहर आउने आशंका गर्दै परराष्ट्र मन्त्री प्रदीप गेवालीले यस हप्ता भारतलाई खोप आपूर्ति सहजीकरण गर्न आग्रह गरेका छन्। भारतका विदेश मन्त्री एस जयशंकरले नेपालको यो आग्रह पूरा गर्ने आश्वासन दिएका छन्। गत हप्ता छिमेकी राष्ट्र चीनबाट नेपालका लागि अनुदानका रूपमा आएको 8,00,000 डोज खोप बुधबारदेखि काठमाडौँका विभिन्न स्वास्थ्य चौकी तथा अस्पतालहरूमा वितरण गरिँदैछ। अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, चीन सरकारको छात्रवृत्तिमा चीनमा पढ्ने विद्यार्थीहरू, हिमालय पार व्यापारमा संलग्नहरू तथा चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्तिहरूले यो भेरासेल खोप लगाइरहेका छन्। संघीय संसदका दुई ठूला दल माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवालाई भावी सरकारको नेतृत्व गर्नका लागि चयन गरेका छन्। देउवाले शुक्रबार दिउँसो आफ्नो पार्टीका केही सदस्य, नेकपा माओवादीका नेता पुष्पकमल दाहाल र अन्य केही नेताहरूसँग बुढानीलकण्ठस्थित आफ्नो निवासमा गरेको भेटवार्तामा त्यस्तो निर्णय गरिएको हो। संसदको अर्को दल जनता समाजवादी पार्टीका नेताहरूले यसमा कुनै मत दिएका छैनन्। नेकपा एमाले र माओवादी पार्टी मिलेर नयाँ पार्टी नेकपा गठन गरेपछि संसदमा बहुमत ल्याएर नेकपाका नेता केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए। तर ती दुई पार्टीको फुटपछि ओलीको पार्टी नेकपा एमालेसँग संसदमा बहुमत छैन। त्यसैले ओलीको सरकार ढाल्नका लागि बहुमत जुटाउन पुष्पकमल दाहालको नेतृत्वमा नेकपा माओवादी पार्टी अहिले नेपाली काङ्ग्रेसको समर्थनमा लागि परेको छ र माओवादी नेता दाहाल सरकारको कडा आलोचना गरिरहेका छन्।
जे आधिकारिक हो, जे वैधानिक हो, जे संवैधानिक हो, जे विधिसम्मत हो त्यसलाई गलत्याइएको छ, त्यसलाई निमोटिएको छ। जे अवैधानिक हो, असंवैधानिक हो, अलोकतान्त्रिक हो, नियम विरोधी कुरा हो त्यसलाई पछ्याइएको छ सरकारबाट। यहीँबाट सबै चिज अहिले देशमा निकै ठुलो अन्योल र सन्त्रास छ।
अब केही दिनमै संसदमा अविश्वासको प्रस्ताव ल्याएर नयाँ सरकार गठन गर्ने विपक्षी दलका नेताहरूले दावी गरिरहेका छन्। पार्टी फुटेपछि कतिपय नेताहरू आफ्नो दलमा नफर्केर अर्को दलमा जाँदा पुरानो पार्टीको कारवाहीमा परेका छन्। माओवादी पार्टीबाट संसदमा प्रवेश गरेका केही नेता एमाले पार्टीमा प्रवेश गरेपछि माओवादी पार्टीले उनीहरूको सदस्यता खारेज गरेको थियो। पार्टीको सदस्य नरहेपछि कानून अनुसार उनीहरू स्वत सांसद र मन्त्री पदबाट निलम्बन भएका छन्। तर सांसद नभएका मानिसलाई पनि 6 महिनासम्म मन्त्री बनाउन पाउने प्रावधान रहेको हुँदा प्रधानमन्त्री ओलीले 4 जना त्यस्ता मन्त्रीलाई फेरि मन्त्री पदमा नियुक्त गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु शाह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरी शङ्कर चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपालमा जंगली अवस्थामा 752 गैंडा रहेको भर्खरै सकिएको गैंडाको गन्तीले देखाएको छ। नेपालले पछिल्लो पटक सन् 2015 गैंडाको गन्ती गरेको थियो र त्यसबेला नेपालमा 645 गैंडा थिए। कोविडका कारणले गन्ती 1 वर्ष पछि सारिएको हो र 6 वर्षमा गैंडाको संख्या 107 बढेको देखिएको छ। दुर्लभ जनावर एकसिङ्गे गैंडा संसारभर नै जंगली अवस्थामा नेपाल र भारतमा मात्र पाइन्छ। पछिल्लो समयमा नेपालले गैंडाको संरक्षणमा निकै मेहनत गरिरहेको छ र निकुञ्जहरूमा शाकाहारी जनावर गैंडालाई उपयुक्त हुने घाँसहरू लगाउने र ठाउँ ठाउँमा पोखरी खनेर गैंडालाई सुविधा दिने जस्ता काम गरिरहेको छ। नेपालमा चितवन, बर्दिया, शुक्लाफाटा र पर्सा राष्ट्रिय निकुञ्जमा गैंडा पाइन्छन्। नेपालमा वायु प्रदूषण र डढेलोको समस्या यो हप्ता पनि जारी छ। धनकुटाको बजार र पर्वतमा डढेलो गाउँमा छिरेर केही घर नष्ट भएका छन् भने पाल्पामा लामो समयदेखि डढेलोले दुःख दिइरहेको छ। काठमाडौँ नजिकैको चोभारमा लागेको डढेलो नियन्त्रण गरिएको छ। नेपाल र भारतका जङ्गलमा लागेको डढेलो र अरू कारणले गर्दा नेपालको वायु गुणस्तर सूचकाङ्क 300 भन्दा माथि रहेको थियो, जुन विश्व स्वास्थ्य सङ्गठनका अनुसार घातक मानिन्छ। वायु गुणस्तर घट्नुका अरू कारणमा जलवायु परिवर्तन, सवारी साधनको धुवाँ र बर्सातको कमी पनि मानिएको छ। यो हप्ता नेपालका केही ठाउँमा लगातार पानी परेकाले वायु गुणस्तर केही सुध्रिने अपेक्षा गरिएको छ। भक्तपुरको प्रसिद्ध बिस्का जात्रा शनिबार सुरु भएको छ र कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइने जात्रा व्यवस्थापन समितिले बताएको छ। कोरोनाको संक्रमण बढ्दै गएको भए तापनि काठमाडौँका तीनै जात्रा यस वर्ष हुने सम्बन्धित समितिहरूले बताएका छन्। गत वर्ष काठमाडौँको सेतो मच्छेन्द्रनाथको जात्रा, ललितपुरको रातो मच्छेन्द्रनाथको जात्रा र भक्तपुरको बिस्का जात्रा पछि सारिएका वा रद्द गरिएका थिए। यस वर्ष भने भक्तपुरको जिल्लास्तरीय कोविड सङ्कट व्यवस्थापन केन्द्रले कोविडको संक्रमण बढ्ने जोखिम रहेको भन्दै बिस्का जात्रामा रोक लगाएपछि स्थानीयवासी प्रदर्शनमा उत्रिएका थिए। केन्द्रले जात्रालाई पूजामा सीमित राख्न भन्दै रथ तान्न, लिङ्गो ठड्याउन, जिब्रो छेड्न र सिन्दूर जात्रा गर्नमा रोक लगाएपछि उनीहरूले सर्वोच्च अदालतमा उजुरी समेत दिएका थिए। अदालतले पूजामा रोक नलगाउने आदेश दिएपछि यस वर्ष तीनैवटा जात्रा हुने भएका हुन्। सेवा पटराई, काठमाडौँ।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसबीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।